आम मानिसहरूलाई प्राय के कुराले एकताबद्ध बनाउँदछ, के कुराले एकताबद्ध गर्दछ? त्यहाँ धेरै कुरा छन् जसले आम मानिसहरूलाई एकताबद्ध गर्छ, एकतामा ल्याउँछ। मानिसलाई एकताबद्ध गर्ने, एकतामा ल्याउने कुराहरूलाई हामी औँला भाँचेर गन्न सक्छौँ। खेलकुदले मानिसहरूलाई एकताबद्ध गर्छ, कुनै शङ्का छैन। सङ्गीतले मानिसहरूलाई एकताबद्ध गर्दछ, राजनीतिले मानिसहरूलाई एकताबद्ध गर्दछ, भोजनले मानिसहरूलाई एकताबद्ध गर्दछ, चाडपर्वले, अहिले दसैँको यो चाड आइरहेको छ, यो चाडपर्वले मानिसलाई एकताबद्ध गर्दछ। सूची अझै धेरै तन्काउन सकिन्छ मानिसलाई के कुराले एकताबद्ध गराउँछ भन्ने कुरामा। छोटकरीमा भन्नुपर्दा मानिसहरूलाई सामूहिक रुचि, शोक र मनोरञ्जन जस्ता समान कुराहरूले एकताबद्ध गर्दछ। तर क्रिस्चियन मानिसहरूलाई के कुराले एकताबद्ध गर्दछ? क्रिस्चियन मानिसहरूलाई के कुराले एकतामा ल्याउँछ? क्रिस्चियन एकताको केन्द्रमा के छ? भनौँ, तपाईँ र मलाई के कुराले एकतामा ल्याउँदछ? के कुराले एकताबद्ध गर्दछ? के कुराले एकीकृत गर्दछ? यो महामारीको समय पनि हामी भेला भएको छौँ, तर के कुराको लागि हामी भेला भएको छौँ? हाम्रो भेलाको पछाडिको मोटिभेसन के छ? प्रेरणा के छ? उद्देश्य के छ? यही विषयलाई आज हामी आजको मूल पाठबाट हामी विचार गर्नेछौँ। कृपया तपाईँले आफ्नो बाइबलमा दोस्रो यूहन्नालाई पल्टाउनुहोस्। दोस्रो यूहन्नालाई आजदेखि हामी हाम्रो नयाँ वचनको श्रृङ्खला क्रिस्चियन प्राथमिकतालाई दोस्रो यूहन्नाबाट सुरु गर्दैछौँ। क्रिस्चियन प्राथमिकताहरूलाई, क्रिस्चियन प्रायोरिटिजहरूलाई यो श्रृङ्खलामा रहेर हामी दुई वा तिनवटा वचनहरू यस दोस्रो यूहन्नाको पत्रबाट हामी हेर्नेछौँ। यो वचन श्रृङ्खला अबको केही हप्तासँग जारी रहने भएकोले गर्दाखेरि म तपाईँलाई अनुरोध गर्न चाहन्छु कि मेरो लागि प्रार्थना गरिदिनु होला कि म यस वचनलाई विश्वासयोग्य तरिकाले प्रचार गर्न सकु, व्याख्या गर्न सकु, र तपाईँ आफ्नै लागि पनि प्रार्थना गर्नुहोस्, अरू विश्वासीको निम्ति प्रार्थना गर्नुहोस्, सुन्नको निम्ति आफ्नो कानहरूलाई, हृदयहरूलाई तयार गर्न सकुन् र वचन अनुसार जिउनको निम्ति तयार हुन सकुन् भनेर। दोस्रो यूहन्ना यहाँ अध्याय दिएको छैन, किनकि यो एउटै अध्याय छ, एकदमै छोटो पत्र छ, यहाँनिर एकदेखि लिएर लगभग 13 पदसम्म मात्र छ। आज पनि हामी 1-3 पदसम्म मात्र हेर्नेछौँ। म आशा गर्छु तपाईँले पाइसक्नु भएको छ। दोस्रो यूहन्ना पहिलो यूहन्नाको पछाडि छ। यसरी लेखेको छ, एल्डरबाट चुनिएकी महिला र तिनका छोरा छोरीहरूलाई, जसलाई म साँचो प्रेम गर्दछु अथवा सत्यमा प्रेम गर्दछु र मैले मात्र होइन तर सत्यलाई चिन्ने सबैले पनि प्रेम गर्दछ, जुन सत्य हामीभित्र छ र सदा हामीसँग रहनेछ, त्यसैको खातिर तिमीहरूलाई प्रेम गर्दछौ। परमेश्वर पिता र पिताका पुत्र येशु ख्रिस्टबाट अनुग्रह, कृपा र शान्ति हामीसँग सत्यता र प्रेममा रहनेछ। दोस्रो र तेस्रो यूहन्नाको पत्रलाई नयाँ कुराको सबैभन्दा छोटो पत्रहरूको रूपमा मानिन्छ। दुई यूहन्ना अथवा दोस्रो यूहन्नाका लेखक प्रेरित यूहन्ना आफै नै हुन् भने हामी जान्दछौँ, र यो प्रारम्भिक मण्डलीहरूको विश्वास पनि हो। यद्यपि यस पुस्तकको यस पत्रमा यो 1-13 पदमा यूहन्नाको नाम इङ्कित गरेको नभए तापनि, सो यूहन्ना प्रेरित यूहन्नाले नि यो दोस्रो पत्र लेखे। प्रेरित यूहन्नाले नि पहिलो पत्र पनि लेखेका थिए, तेस्रो पत्र पनि लेखेका हुन्, प्रकाशको पत्र पनि लेखेका हुन् भने हामी विश्वास गर्दछौँ, र प्रेरित यूहन्नाले नि यूहन्नाको सुसमाचार पनि लेखेका हुन्। यूहन्नाको नयाँ करारको पुस्तकमा, नयाँ करारमा भएको बाइबलमा, त्यो नयाँ करारको भागमा धेरै नै योगदान रहेको हामी पाउँदछौँ। सो यूहन्नाले यो पत्र लगभग 1 शताब्दीको अन्ततिर लेखे। म तपाईँलाई यो पत्रको केही पृष्ठभूमि बताउँदछु। र रोमी सडक, बजार र समाजको तीव्र विकाससँगै सुसमाचार पनि त्यो समय एकदमै तीव्र रूपमा फैलिँदै गइरहेको थियो, वृद्धि हुँदै गइरहेको थियो, र प्रभुको अनुग्रहमा रोमी संसारभरि ख्रिस्टको मण्डलीहरू स्थापना हुँदै थियो। तर त्यसको साथसाथै यात्री प्रचारकहरू, जसलाई ट्राभल प्रिचर्स भन्छौँ, यात्री प्रचारकहरू, मिसनरीहरू पनि बढ्दै थिए, र सँगसँगै झुटो शिक्षकहरू पनि बढ्दै थिए। अनि प्रेरितीय अधिकार बाहिर रहेर कति झुटो प्रचारकहरूले नयाँ ज्ञान र अन्तर्दृष्टिका कुराहरू दावी गरिरहेका थिए। मानौँ कि परमेश्वर उनीहरूसँग प्रत्यक्ष बोलिरहेका छन् र हरेक विश्वासीले उनीहरूलाई सुन्नुपर्छ भनेर उनीहरूले दावी गरिरहेका थिए, र विश्वासीहरू पनि ती झुटो शिक्षकहरूको बहकाईमा, सिद्धान्तमा लागिरहेका थिए भने कति लाग्ने अवस्थामा थिए अनि ती विश्वासीहरूलाई होसियार गराउनको निम्ति र तिनीहरूप्रतिको ती झुटो शिक्षकप्रतिको अतिथि सत्कारलाई निरुत्साहित गर्न युहन्नाले यो पत्र लेखेका हुन्। त्यही भएर दोस्रो युहन्नाको पत्र यो एक प्रकारले यो क्रिस्चियन अतिथि सत्कार बारेमा लेखेको पत्र भनेर हामी भन्न सकिन्छ, किनकि कसलाई अतिथि सत्कार गर्ने कस्तोलाई नगर्ने भन्ने विषयमा यहाँनिर धेरै कुराहरू हामीले गरेको हामी पाउँदछौँ। सो युहन्नाले ती विश्वासीहरूलाई एकदमै होसियार गराउन सावधानी गराउने पत्र लेखेका हुन्, साथै विश्वासीहरूलाई सत्य आधारित सत्यमा केन्द्रित पारस्परिक एक दुसरा बीचको प्रेममा लागिरहन आग्रह गर्न पनि यो पत्र लेखेका हुन्। तर मैले यो पत्र चाहिँ चर्चलाई लेखेको थियो भनेर भनिरहँदा सायद तपाईँमा एउटा प्रश्न आउला कि जब यो पत्रलाई हेरिन्छ, पत्र विशेष गरी एक यो एक पदलाई नै जब विचार गरिन्छ, यो पत्र चाहिँ एक चुनिएकी महिला र तिनका छोराछोरीलाई सम्बोधन गरेको देख्दाखेरि यो पत्र कसरी मण्डलीले लेखेको हुनसक्छ? किनकि सिधै यहाँ एक प्रत्यक्ष रूपमा हामीले देख्ने गरी हेर्दा, स्पष्ट रूपमा हेर्दाखेरि त यो त एक स्त्रीलाई लेखेको पत्र होइन, एक महिलालाई लेखेको पत्र हो जस्तो एकदमै स्पष्टसँग यहाँ देखिरहेको छ। यो सम्बोधनले सम्बोधन हेर्दाखेरि यो महिलालाई लेखेको पत्र जस्तो देखिँदैन, त यो कसरी स्थानीय स्वर्षलाई लेखेको पत्र हुनसक्छ? तपाईँ त्यसो सोध्नु हुँदैछ भने तपाईँको प्रश्न पनि, प्रश्नको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। कतिले चुनिएकी महिलाले इक्लेक्टा भन्ने बेबिलोनी महिलालाई जनाउँदछ भन्ने विश्वास गर्दछ। त्यो वास्तवमा एकजना स्त्री थिए जसको नाम चाहिँ इलेक्टा थिए भनेर मानिसहरूले भन्ने गर्दछ। तर यो पत्र धेरै जसो, यो पत्रमा जब हामी विचार गर्छौँ, धेरै जस्तो बहुवचनमा लेखिएको छ, बहुवचन प्रयोग गरिएको छ, र यहाँ एकअर्कालाई प्रेम गर्नु भन्ने आज्ञा पनि छ। अनि यो सबै आज्ञालाई अनि यहाँ प्रयोग भएको बहुवचनलाई विचार गर्दाखेरि यो एउटा स्त्रीले लेखेको पत्र हो भनेर भन्दाखेरि एकदमै असान्दर्भिक देखिन्छ, विवादस्पर्श देखिन्छ। एउटा व्यक्तिलाई लेख्दाखेरि बहुवचन प्रयोग गरिँदैन। त्यसकारण म विश्वास गर्दछु कि चुनिएका महिला र तिनका छोराछोरीहरूले स्थानीय मण्डलीलाई नै जनाउँदछ। थप म दुईवटा कारणहरू दिन चाहन्छु तपाईँको सामु, दुईवटा कारण। यो चाहिँ महिला, यो चाहिँ महिलाले अथवा यो छोराछोरीहरूले चाहिँ चर्चलाई जनाउँछ भन्ने दुईवटा कारण, अथवा यो पत्र स्थानीय मण्डलीलाई लेखिएको थियो भन्ने दुईवटा कारण। पहिलो भनेको, ग्रिक भाषामा चर्च भन्ने शब्दलाई स्त्रीलिङ्ग प्रयोग गरिन्छ। ओके, चर्चलाई स्त्रीलिङ्ग प्रयोग गरेर प्रयोग गरेको हामी पाउँदछौँ। त्यसैले चर्चलाई महिला भनी सम्बोधन गर्दा उचित नै देखिन्छ। चर्चको निम्ति सी प्रयोग गर्छ, हि होइन सी, अथवा इट पनि होइन, सी, उनी प्रयोग गरिन्छ। पहिलो पत्रुस 5:13 उदाहरण तपाईँ आफै हेर्न सक्नुहुन्छ, हामी अहिले पढ्ने छैनौँ तर तपाईँले आफ्नो समयमा हेर्न सक्नुहुन्छ। सो पहिलो कारण, यो पत्र मण्डलीलाई लेखेको किनकि ग्रिक भाषामा चर्च भन्ने शब्दलाई स्त्रीलिङ्ग प्रयोग गरिन्छ। भने दोस्रो, चर्चलाई युहन्नाको अन्य लेखनहरूमा, अन्य पत्रहरूमा दुलही भनेर चित्रण गरिएको छ, दुलही। है, जस्तै प्रकाश 21:9 र प्रकाश 22:17 त्यहाँ चर्चलाई दुलही, शृङ्गारिएको दुलही भनेर चित्रण गरिएको छ। तसर्थ यी दुईटै कारणहरूलाई विचार गर्दाखेरि चर्चलाई स्त्रीलिङ्ग प्रयोग गरेको छ र चर्चलाई दुलहीसँग, अथवा पुरानो क्रममा हेर्ने भने इसरायललाई परमेश्वरको पत्नीको रूपमा होइन दुलहीको रूपमा त्यहाँनिर चित्रण गरिएको छ। यो अनि नयाँ क्रमको मण्डलीलाई पनि एक दुलहीको रूपमा चित्रण गरिएको, यो सबै कुरालाई ध्यान गर्दै मध्यनजर गर्दै हामी यही निष्कर्षमा आउन सक्छौँ कि यो यहाँ पनि चुनिएकी महिला र तिनका छोराछोरीहरू भन्ने शब्दले स्थानीय चर्चलाई नै जनाउँदछ। यो स्थानीय चर्चलाई लेखिएको पत्र थियो र यस पत्रबाट आज हामी यस मूल पाठबाट विशेष 1-3 एउटा मुख्य कुरा सिक्नेछौँ। एउटा मुख्य कुरा त्यो हो कि क्रिस्चियन एकताको आधार, हाम्रो क्रिस्चियन एकताको आधार, हाम्रो क्रिस्चियन सङ्गतिको आधार, चर्च एकताको आधारको विषयमा हामी हेर्दैछौँ, जगको बारेमा हेर्दैछौँ। के कुराले हामीलाई एक बनाउँछ, के कुराले हामी एकतामा हामी बाँधिन्छौँ, यो विषयलाई आज हामी हेर्दैछौँ। सो कुन कुराले, यदि तपाईँलाई मैले प्रश्न सोध्ने भने, कुन कुराले हामी क्रिस्चियनहरूलाई एकतामा बाँध्दछ, क्रिस्चियनहरूलाई अथवा क्रिस्चियन सङ्गतिको एकताको समुदायको आधार के हो, जग के हो, फाउन्डेसन के हो, ग्राउन्ड के हो? हामी फरक जातको छौँ, यहाँनिर एक जातको छैन, हामीसँग फरक व्यक्तित्व छ, हाम्रो प्राथमिकता फरक छ, हाम्रो जीवनमा लक्ष्यहरू फरक छन्, हामी उमेरमा फरक छौँ, हामी एकअर्कालाई कचोटि गलत बुझ्छौँ, बुझी पठाउँछौँ, गलत व्याख्या गरी पठाउँछौँ, हामी एकअर्कालाई चोट पनि पुर्याउँछौँ कचोटि। होइन, यद्यपि हामी सँगै छौँ र हामी एकअर्कालाई प्रेम गर्छौँ, हामी एकअर्कालाई भेट्न चाहन्छौँ, एकअर्का हामी वास्ता गर्छौँ, मनमुटा भए पनि हामी चर्च फर्केर आउन चाहन्छौँ, घरि नघरि फेरि चर्च हामी फर्किआउँछौँ, किन? तर किन हामी किन एकताबद्ध छौँ, हामी किन एउटै समुदायमा रहन चाहन्छौँ, के कुराले हामीले एकताबद्ध बनाएको छ, यसको आधार के हो, पहिलो यसको आधार के होइन त्यो बारे हामीले विचार गर्नुपर्छ, के कुराले हामीले एक बनाएको छैन, अथवा हाम्रो एकता, हाम्रो एकताको, क्रिस्चियन एकताको आधार के होइन, के हुन सक्दैन, स्पष्ट रूपमा भन्नुपर्दाखेरि हाम्रो क्रिस्चियन होइन, क्रिस्चियन सङ्गति एकता समुदायको आधार जात हुन सक्दैन, जात हुन सक्दैन, नाता हुन सक्दैन, उमेर, सङ्गीत, अभिरुचिहरू, सम्प्रदाय केही पनि हुन सक्दैन, यसलाई हामीले यी कुनै पनि कुरालाई हामीले हाम्रो सङ्गतिको एकताको आधार बनाउनु हुँदैन, चर्चको पहिचान जात हुनुहुन्न, हुनुहुँदैन, अथवा त्यो त राई चर्च हो, त्यो त शेर्पा चर्च भनेर हाम्रो परिचय त्यसरी जानु हुँदैन, त्यहाँ राई चर्च छैन, त्यहाँ शेर्पा चर्च छैन पृथ्वीमा, एकजना प्रभुका जन भन्नुहुन्छ ए डब्लु टोजरको अनुसार कि त्यहाँ कुनै सेता मण्डली छैन, काला मण्डली छैन, खैरा मण्डली छैन, राता मण्डली छैन, वा त्यहाँ पहेँलो मण्डली छैन, छ त केवल रगतले किनिएको ख्रिस्टको मण्डली, कारण यसु छाला बचाउनलाई आउनु भएन, कारण यसु छाला बचाउनलाई आउनु भएन, तर प्राण बचाउनलाई आउनु भयो, ए तपाईँ यस चर्चमा होइन यस चर्चको पास्टर राई भएको कारणले आउनु हुँदैछ भने, अथवा यस चर्चको पास्टर तपाईँको अङ्कल हो, भेना हो, दाजु पर्छ भने त्यसकारण आउनु हुँदैछ भने तपाईँ सायद तपाईँ गलत गर्नुहुँदैछ, सायद तपाईँले सुसमाचारै बुझ्नु भएको छैन, तपाईँको चर्चको छनौट गर्ने आधार जात वा नाता बन्नु हुँदैन कहिले पनि। सो हामीलाई जातले नाताले एकतामा ल्याउँदैन, हामी क्रिस्चियन एकतामा जातको कारणले हामी एकतामा आउँदैनौँ, सङ्गीतको कारणले पनि आउँदैनौँ, अरू कुनै पनि कारणले आउँदैनौँ, त्यसो भए क्रिस्चियन हाम्रो सङ्गतिको, चर्चको, एकताको, यो समुदायको मुख्य आधार के हो त, यस चर्चको अथवा क्रिस्चियन सङ्गति, एकता समुदायको आधार जग केवल सत्य हो र सत्य नै कायम राख्नुपर्दछ, ट्रुथ नै हाम्रो एकताको फाउन्डेसन हो, ग्राउन्ड हो, हामी केमा हामी एकताबद्ध हुन्छौँ, सत्यमा, सत्यमा, पद एकदेखि तिनमा मात्र, यो यी तिनवटा पदमा मात्र सत्य शब्द चारचोटि दोहोरिएको छ, चारचोटि, एल्डरबाट चुनेको महिला र तिनका छोरा छोरीहरूलाई जसलाई म सत्यमा प्रेम गर्दछु, यद्यपि तपाईँको बाइबलमा साँचो प्रेम गर्दछु भनेको छ, मैले यसलाई सत्यमा भनेर अनुवाद गरेको छु अङ्ग्रेजीबाट, जसलाई म सत्यमा प्रेम गर्दछु र मैले मात्र होइन तर सत्यलाई चिन्ने सबैले पनि प्रेम गर्दछ, जुन सत्य हामीभित्र छ र सदा हामीसँग रहनेछ, त्यसैको खातिर तिमीहरूलाई प्रेम गर्दछौ, परमेश्वर पिता र पिताका पुत्र येशू ख्रीष्टबाट अनुग्रह कृपा र शान्ति हामीसँग सत्यता र प्रेममा रहनेछ। देख्नुभयो तपाईँ, यहाँ सत्यता भन्ने शब्द, सत्य शब्द धेरैचोटि यहाँनिर दोहोऱ्याइएको छ। यी पदहरूको आधारमा अब तपाईँ मलाई भन्नुहोस् कि पहिलो शताब्दीका मण्डलीहरूको एकताको केन्द्रमा के थियो? यो एउटा समुदाय छ, एउटा चर्चहरूको एउटा समुदाय, यो विश्वासीहरूको एउटा समुदाय छ र तिनीहरूको एकता अथवा सङ्गतिको केन्द्रमा के छ, के कुराले तिनीहरूलाई एकतामा बाँधेको थियो, एकताको सूत्रमा बाँधेको थियो, के कुराले तिनीहरूलाई सँगै एकतामा राखेको थियो, अथवा किन तिनीहरूले एकअर्कालाई प्रेम गर्ने गर्थे, तिनीहरूको समुदाय सम्बन्ध र प्रेमको आधार के थियो? यी अहिले पढे खण्डहरू छ के देख्नुहुन्छ, यी पदहरूबाट स्पष्ट हुन्छ कि ती समुदायहरू बिचको सम्बन्ध, एकता, सङ्गति, प्रेमको मूल आधार, जग, फाउन्डेसन भनेकै सत्य थियो, ट्रुथ थियो, जात थिएन, सङ्गीत थिएन, नाता अथवा सम्बन्ध कुराहरू थिएन, तर के थियो? ट्रुथ, सत्य थियो। तिनीहरूको पारस्परिक सम्बन्धको, तिनीहरूको पारस्परिक सम्बन्धको बिचमा केवल सत्य बाहेक अरू केही थिएन, सम्प्रदाय पनि थिएन, वरदानहरू पनि थिएन, अभिरुचिहरू थिएन, उमेर पनि थिएन, यहाँनिर एल्डर अथवा पास्टरले युहन्ना होइन, पास्टर युहन्नाले यहाँनिर चुनिएकी महिला अर्थात् चर्चलाई र तिनका छोराछोरीलाई अर्थात् सदस्यहरूलाई सत्यमा प्रेम गरे, युहन्ना आफैले गवाइदिन्छन् र उनले मात्र होइन तर सत्यलाई चिन्नेहरूले पनि तिनीहरूलाई प्रेम गरे, सत्यको खातिर नै प्रेम गरे। देख्नुहुँदैछ प्रेम किन भइरहेको छ त्यहाँ चर्चको विश्वासीहरूको बिचमा, किनकि तिनीहरू सत्यलाई चिन्दथे अनि प्रेम एकअर्कालाई किन गरे, किनकि तिनीहरूले सत्यको खातिर नै प्रेम गरे। सो तिनीहरूको प्रेमको बिचमा, सङ्गतिको बिचमा, एकताको बिचमा सत्य थियो, ट्रुथ थियो, सत्य थियो। सत्यकै खातिर, सत्यले गर्दा नै तिनीहरूले एकअर्कालाई प्रेम गरे, पारस्परिक सम्बन्धमा रहे, अथवा भनौँ तिनीहरूको पारस्परिक प्रेम सत्यद्वारा अभिप्रेरित थियो, सत्यद्वारा अभिप्रेरित थियो। सत्य तिनीहरूको प्राथमिकता थियो र सत्य हाम्रो प्राथमिकता बन्नुपर्छ। त्यही भएर वचनको हाम्रो यो श्रृङ्खलालाई हामीले क्रिस्चियन प्राथमिकता बनाएको छ। हाम्रो प्राथमिकतामा के रहनुपर्छ? पहिलो भनेको सत्यमा प्रेम गर्ने, सत्यमा प्रेम गर्ने, सत्यमा केन्द्रित रहेर एकतामा रहने, सङ्गतिमा रहने रहने। यहाँ एउटा अचम्मको कुरा के छ भने कि यो पारस्परिक प्रेम एउटै चर्चका विश्वासीहरू बिचमा सीमित थिएन। स्थानीय चर्च वरिपरिको अन्य विश्वासीहरूको सम्बन्ध पनि यहाँनिर हामी देख्दछौँ। युहन्ना भन्छ मैले मात्र होइन, युहन्नाले एउटा चर्चलाई पत्र लेख्दैछ र भन्दैछ मैले मात्र तिमीलाई प्रेम गरेको छैन तर सत्यलाई चिन्ने सबैले पनि प्रेम गरे। पुरै काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्चको विश्वास कि हाम्रो बारेमा पनि यस्तै भन्न सकिन्छ, कि हाम्रो बारेमा पनि यसरी नै भन्न सकिन्छ कि हामी हाम्रो वरिपरिका अन्य सुसमाचारी चर्चहरूलाई जसले सत्यलाई चिन्दछन् कि हामी सत्यमा प्रेम गर्छौँ, यद्यपि हाम्रो सम्प्रदायमा हामी फरक छौँ, यद्यपि तिनीहरू र हामी बिच शिक्षा र अभ्यासमा केही फरक छ, भिन्नता अवश्य पनि छ, अभ्यासमा अवश्य पनि भिन्नता छ, तर के सत्यलाई उनीहरूले पनि चिनेका छन् भन्ने आधारमा अथवा हामीले सत्यलाई चिनेको छौँ भन्ने कुराकै आधारमा कि हामी प्रेम गर्छौँ, यो वास्ता गर्छौँ। म यो भनिरहेको छुइनँ कि हामीले झुटा चर्चहरूको विषय पनि यही कुरा लाग्यो हुन्छ भन्ने मैले भनिरहेको छैन, तर के हामी हाम्रो वरपरका चर्चहरूको लागि नियमित रूपमा प्रार्थना गर्छौँ? लकडाउन पूर्व हामी पुलपिटबाट हरेक हप्ता हाम्रो वरिपरि भएका चर्चहरूको लागि प्रार्थना गर्ने गर्थ्यौँ, यहाँहरू सबैलाई थाहा छ। तर के यो हाम्रो नियमित अभ्यास हो कि आज पनि हामी हाम्रो वरिपरि भएका मण्डलीहरूको निम्ति, चर्च प्लान्टिङको निम्ति प्रार्थना गर्छौँ? कतै हामी आफ्नै चर्चको चारवटा यो भित्ताहरूमा त सीमित भएका छैनौँ। सो प्रियहरू, तपाईँको निम्ति सबैभन्दा के कुराले, तपाईँको लागि सबैभन्दा के कुराले सरोकार राख्दछ? तपाईँको लागि चर्चमा विशेष गरी, तपाईँ जवानहरू हुनुहुन्छ, हामी प्रायः जवान छौँ यहाँनिर, तपाईँ चर्चमा के खोज्नुहुन्छ? तपाईँ चर्चमा के खोजिरहनु भएको छ? जीवन्त सङ्गीत, एकदमै भाइब्रेन्ट म्युजिक होइन, जीवन्त सङ्गीत, जवान सङ्गति, आफ्नो उमेरका मानिसहरू, हामी चर्चमा के खोजिरहेको छौँ यदि सत्य छैन भने? फेरि कुनै पनि चर्च समुदाय जसको जग आधार सत्य हुँदैन त्यो चर्च भनिने योग्यको हुँदैन। के तपाईँ सत्यद्वारा प्रेरित हुनुहुन्छ? के तपाईँ यहाँ सत्य जानेको कारणले गर्दाखेरि वा त्यो सत्यमा विश्वास गरेको कारणले गर्दाखेरि हुनुहुन्छ? के तपाईँ सत्यलाई चिन्नुहुन्छ? डु यु नो वाट इज द ट्रुथ? सत्य के हो के तपाईँलाई थाहा छ? यसो भन्नुहुँदाखेरि फेरि हामीले ख्याल गर्नुपर्छ कि हामी कुन युगमा जिइरहेका छौँ। हामी सापेक्षवादको युगमा जिइरहेका छौँ। वी आर लिभिङ इन द एज अफ रिलेटिभिजम। सापेक्षवाद यस्तो विश्वास तन्त्र हो जुन पूर्ण रूपमा यस निश्चयतामा आधारित छ कि त्यहाँ कुनै सत्य पूर्ण रूपमा सर्वमान्य छैन। एब्सोल्युट ट्रुथ भन्छ अङ्ग्रेजीमा। त्यहाँ कुनै पनि सत्य पूर्ण रूपमा सर्वमान्य छैन। भनाइको अर्थ, तपाईँको लागि जे सत्य लाग्छ त्यो मेरो लागि सत्य नहुनु पनि सक्छ। पतित मानिसले सत्यतालाई, विशेष गरी परमेश्वर सम्बन्धी सत्यतालाई सकेसम्म टाढा हटाउन खोज्छ, कोसिस गर्छ, दबाउन खोज्छ, अनि सत्यता पनि कुनै चिजै छैन भनेर नाटक गर्न समेत तयार हुन्छ। वा यदि सत्यको अस्तित्व छ भने पनि यसलाई जान्न सकिँदैन वा हाम्रो जीवनमा यसले कुनै पनि फरक पार्दैन भने दावी गर्छ। त्यसकारण सत्यतालाई व्यवस्था गर्न मानिसले पिलातसले झैँ प्रश्न सोध्ने गर्छ कि सत्य के हो, कसलाई थाहा छ सत्य, वास्तविक सत्य, सर्वमान्य सत्य नै यो भनेर। तर प्रियहरू, बाइबलको अनुसार त्यहाँ पूर्ण सिद्ध सत्य छ, एब्सोल्युट ट्रुथ छ, जुन सत्य हामी जान्न सक्छौँ, जान्न सकिन्छ, र त्यो सत्य अरू कोही नभएर नासरतका येशू हुन्छ, जसले सत्यलाई मूर्त रूप दिनुहुन्छ। यूहन्ना 14:6 येशूले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। प्रियहरू, येशू नै सत्य हुनुहुन्छ, येशू नै सत्य हुनुहुन्छ, जो सत्यताको परिपूर्ण भरिपूर्ण हुनुहुन्छ, जो सत्यताले भरिपूर्ण हुनुहुन्छ। यूहन्ना 1:14 अनुसार, जसले सत्य बोल्नुहुन्छ र जसका सबै वचनहरू सत्य छन्, जसले परमेश्वरको मार्ग साँचो गरी अथवा सत्यतामा सिकाउनुहुन्छ र सत्यको गवाही दिन येशू यस संसारमा आउनुभयो। प्रियहरू, सत्यलाई चिन्नु भनेको येशूलाई चिन्नु हो, सत्यलाई चिन्नु भनेको येशूलाई चिन्नु हो। चर्चको एकता केन्द्रमा सत्य हुनु भनेको येशू हुनु हो। हाम्रो केन्द्रको, हाम्रो संगतिको मुख्य एउटा आधार भनेकै, हाम्रो एकताको आधार भनेकै येशू हुनु हो। हाम्रो एकताको जग भनेकै येशू हुनु हो। येशूलाई चिन्नु भनेको येशू मेरो पाप, येशू होइन, येशूले मेरो पाप, मेरो शर्म, मेरो निन्दा, मेरो सजाय उहाँको काँधमा लिएर क्रुसमा मर्नुभयो, झुन्डिनुभयो, र मेरो उद्धार पुरै नसिद्धिएसम्म परमेश्वरको क्रोध, न्याय र मृत्युको घुटको उहाँले पी दिनुभयो भने विश्वास गर्नु हो। हरेक ख्रिस्टियनले यो कुरा हृदयदेखि नै विश्वास गर्नुपर्दछ, र यो सत्य थाहा नगर्ने, यो सत्य थाहा नगर्ने कोही पनि ख्रिस्टियन परिवारमा जन्मिए तापनि ख्रिस्टियन हुन सक्दैन, किनकि मुक्तिको निम्ति सत्यलाई चिन्नु अथवा ख्रिस्टलाई चिन्नु आवश्यक छ। सबै ख्रिस्टियनहरूले सत्य जान्दछन्, पूर्ण रूपमा त होइन तर साँचो रूपमा जान्दछन्। साँचो रूपमा सबै ख्रिस्टियनले येशू नै ख्रिस्ट परमेश्वरका पुत्र हुनुहुन्छ भने जान्दछ। कि यही सत्यको खातिर यूहन्नाले र यूहन्ना साथै अरू विश्वासीहरूले अन्य विश्वासलाई प्रेम गरेको होइन र? यो बाहेक अन्य के कारण हुन सक्थ्यो? त्यहाँ यूहन्ना भन्छन्, जुन सत्य हामी भित्र छ र सदा हामीसँग रहनेछ, त्यसैको खातिर तिमीहरूलाई प्रेम गर्दछौ। यूहन्नाले ती मण्डलीलाई किन प्रेम गरे? यूहन्ना साथै अरू विश्वासीहरूले ती मण्डलीलाई किन प्रेम गरे? किनकि तिनीहरूले सत्यलाई चिनेका थिए, येशू ख्रिस्टलाई चिनेका थिए, येशू ख्रिस्टलाई विश्वास गरेका थिए, र उनीहरू भन्छन् कि त्यो सत्य तिनीहरूसँग, तिनीहरूभित्र बास गर्छ र तिनीहरूसँग रहनेछ। सो विश्वासीको लागि सत्य केवल विगतको अनुभव मात्र होइन तर वर्तमान र भविष्यको वास्तविकता पनि हो। पवित्र आत्मा सत्यको आत्मा हुनुहुन्छ, यूहन्ना 14:17 अनुसार, र विश्वासीहरूमा उहाँ बास गर्नुहुन्छ। यही सत्यता यस चर्चको एकता र पारस्परिक प्रेमको आदर हुनुपर्दछ। सो क्रिस्चियन एकताको आदर के हो? सत्य हो। के कुरा हामीले एकतामा ल्याउँदछ? सत्यले अथवा ख्रिस्टले, अझै निर्दिष्ट रूपमा भन्नुपर्दाखेरि सुसमाचारले। हाम्रो एकताको केन्द्रमा सुसमाचार हुन आवश्यक छ। जात होइन, सङ्गीत होइन, उमेर होइन, अरू कुनै पनि अभिरुचिहरू होइन, तर केवल सुसमाचार, सुसमाचार, सुसमाचार। क्रिस्चियन एकताको आदर सुसमाचार हो, सत्यता हो, र क्रिस्चियन एकताको अभिव्यक्ति, हामी एकतामा छौँ भन्ने कुराको अभिव्यक्ति भनेको प्रेम हो, पारस्परिक प्रेम, एकअर्का बिचको प्रेम, भाइ भाइ बिचको प्रेम। त्यही भएर यहाँ 1-3 पदमा तपाईँले देख्नुहुन्छ कि एक विश्वासीले अर्को विश्वासीलाई प्रेम गरिरहेको छ। के को खातिर? सत्यको खातिर। प्रेम एकताको आधार हो, सङ्गतिको आधार हो, सरी, सत्य सङ्गतिको आधार हो भने प्रेम त्यो सङ्गतिको अभिव्यक्ति हो, त्यो एकताको अभिव्यक्ति हो। के कुराले हामीलाई एक बनाउँछ? सत्यले। हामी एक छौँ भन्ने कुरा हामी कसरी देखाउँछौँ? हाम्रो पारस्परिक प्रेमद्वारा, नाराजुलुसद्वारा होइन, तर प्रेमद्वारा, प्रेमद्वारा, पारस्परिक प्रेमद्वारा। यो प्रेम केवल सत्यद्वारा उत्पन्न हुँदछ, जुन सत्य ख्रिस्टियन एकताको केन्द्रमा हुन्छ। सरल भाषा भन्नुपर्दाखेरि ख्रिस्टियन एकताको रुट हो, जड हो, ख्रिस्टियन एकताको जड अथवा रुट सत्य हो भने ख्रिस्टियन एकताको फ्रुट, फल प्रेम हो। यो कस्तो किसिमको प्रेम? यो सामान्य प्रेम होइन, यो त आफैलाई दिने किसिमको प्रेम, सेल्फ गिभिङ प्रेम, आफैलाई अरूहरूको भलाइको निम्ति दिइहाल्ने खालको प्रेम हो यो। ख्रिस्टको जस्तो प्रेम हो, अगापे प्रेम हो, ख्रिस्टले जसले आफैले आफैलाई हाम्रो खातिर दिनुभयो, त्यो त्यस्तो किसिमको प्रेम, यो त्यस्तो किसिमको प्रेम हो। त्यसकारण आज चर्चमा एकता नहुनु, प्रेम नहुनुको एउटा कारण भनेको यो हो कि त्यहाँ केही यस्ता सदस्यहरू हुन्छन्, विश्वासीहरू हुन्छन् जसले सत्यलाई जानेको हुँदैन, जसले सुसमाचार नै बुझेको हुँदैन। त्यसकारण ती मानिसहरू जब चर्चको सङ्गतिभित्र प्रवेश गर्छन् अनि समय बित्दै जाँदाखेरि ती मानिसहरूले चर्चमा विभाजन ल्याउँदछ। त्यसकारण हामी काठमाडौँ कम्युनिटी बाप्टिस्ट चर्च सदस्यतालाई, चर्च सदस्यतालाई लिएर हामी गम्भीर छौँ, हामी यसलाई हल्का रूपमा लिँदैनौँ। यस चर्चमा सदस्यता लिने व्यक्तिलाई हामी त्यही भएर सुसमाचार के हो भने हामी प्रश्न सोध्छौँ र 40 सेकेन्डभित्रमा सुसमाचार के हो भने भन्न लगाउँछौँ। हामी यो यस कारण गर्छौँ ताकि सुसमाचार नबुझेको, सत्य नचिनेको मानिस यस समुदायमा नछिरोस्, अथवा कोही पनि कुनै पनि भेडाको भेषमा कुनै पनि बाख्राले प्रवेश नपाओस् र बगाललाई नखलबल्याओस् र चर्चको एकता भत्ताभुङ्ग नपारोस्, बरु सुसमाचार सुनाउने अवसर बन्न सकोस् भनेर हामी सदस्यलाई लिएर होसियार हुँदछौँ, कडा निगरानी गर्दछौँ, आवश्यक प्रश्नहरू, बाइबली प्रश्नहरू हामी सोध्दछौँ। सायद तपाईँ सोध्नु होला कि चर्च सदस्यताले त्यत्रो सरकार राख्छ र चर्च सदस्यताले किन त्यति धेरै सरकार राख्छ? किनकि प्रिय मित्रहरू, क्रिस्चियन विश्वास साझा विश्वास हो, साझा विश्वास हो। तपाईँ म कुनै पनि चर्चको सदस्य हुन किन आवश्यक छ र? सङ्गति गरे भयो अरे होइन र? सङ्गति गरे भइहाल्यो नि, आज यो चर्च जान्छु भोलि अर्को चर्च जान्छु, त्यसो गरे हुन र? भन्नुहुन्छ भने तपाईँले बुझ्नुपर्छ कि क्रिस्चियन विश्वास साझा विश्वास हो र यो एकल व्यक्तिगत विश्वास होइन। तपाईँ सत्यद्वारा चिनिने क्रिस्चियन समुदायको अंश नभने सत्यको अंश बन्न सक्नुहुन्न। आफैलाई एक प्रेमिलो समुदायको एक हिस्साको रूपमा पहिचान अथवा परिचित गराउन पहिले होइन, तपाईँले आफैलाई एक सत्यको समुदायको हिस्साको रूपमा परिचित गराउनुपर्छ। यदि तपाईँ अरू क्रिस्चियनहरूसँग आफूलाई चिनाउन इच्छुक हुनुहुन्न भने तपाईँ आफूलाई ख्रिस्टको रूपमा चिनाउन सक्नुहुन्न। म ख्रिस्टको हुँ भनेर चिनाउन चाहनुहुन्छ भने तपाईँले ख्रिस्टका समुदायहरूसँग गाँसेर, त्यो सत्यको समुदायसँग गाँसेर तपाईँले देखाउनु पर्ने हुन्छ। क्रिस्चियन एकताको बिचमा, सङ्गतिको बिचमा, समुदायको बिचमा सत्य छ, परमेश्वरको वचन छ, सुसमाचार छ, ख्रिस्ट हुनुहुन्छ। यो कुरा म घरिघरि दोहोऱ्याइरहेको छु आज, किनकि युहन्नाले पनि यस कुरालाई घरिघरि यहाँ दोहोऱ्याइरहेको छन्। पद 3 पनि फेरि हेर्नुहोस् न, परमेश्वर पिता र पिताको पुत्र येशू ख्रिस्टबाट अनुग्रह, कृपा र शान्ति हामीसँग सत्य र प्रेममा रहिरहनेछ। फेरि पनि युहन्नाले यहाँ सत्य भन्ने शब्दलाई, प्रेम भन्ने शब्दलाई दोहोऱ्याइरहेका पाउँदछौँ। सो यस प्रकारको वाक्यांश पिता र पुत्र येशू ख्रिस्टबाट अनुग्रह, कृपा र शान्ति भन्ने यी वाक्यांशहरू अधिकांश पत्रहरूको अभिवादनमा र अन्तिम आशिषको प्रार्थनामा देखा पर्दछ। तपाईँले अरू पत्रहरूलाई विचार गर्नुभयो तपाईँले पाउनुहुन्छ। फरक यो हुनाले यहाँ अनुग्रह, कृपा र शान्तिलाई एकै ठाउँमा राखेका छन्। अनुग्रह, कृपा र शान्तिलाई, यी तिनै शब्दहरूले हाम्रो मुक्तिको योजनाको विकास क्रमलाई सारांशित गर्दछ। हाम्रो मुक्तिको विकासको योजनाको विकास क्रमलाई, परमेश्वरको अनुग्रहको कारणले उहाँले हामीमाथि कृपा देखाउनु भयो र उक्त कृपाले हामीमाथि शान्ति ल्यायो, अथवा परमेश्वरसँग हामीलाई मिलापमा ल्यायो। सो अनुग्रह, कृपा र शान्ति स्वर्गीय आशिषहरू हुन् जुन हामीले परमेश्वर पिता र पिताको पुत्र येशू ख्रिस्टबाट पाएका छौँ। यसको स्रोत यो कहाँबाट आउँछ भन्दा पिताबाट आउँछ, अनि उहाँको पुत्र, पिताको पुत्र येशू ख्रिस्टबाट आउँदछ। पिताबाट यसकारण किनकि उहाँले हाम्रो मुक्तिको योजना बनाउनु भयो, पुत्रबाट यसकारण किनकि पुत्रले हाम्रो मुक्तिको कार्य क्रुसमा आजभन्दा 2000 वर्ष पहिले सिद्ध्याउनु भयो र पवित्र आत्माले उक्त कार्य हाम्रो जीवनमा लागू गर्नुहुन्छ। ईश्वरकीय आशिषहरू हाम्रा वर्तमान आशिषहरू हुन् र आशिष रहनेछन् जबसम्म ती हामीसँग सत्यमा र प्रेममा रहनेछ। युनाले भन्दा सत्यमा र प्रेममा रहनेछ, अर्थात् यसको अर्थ यदि सत्य हाम्रो सङ्गतिको आधारको जगको रूपमा छैन भने र प्रेम हाम्रो सङ्गतिको अभिव्यक्तिको रूपमा हुँदैन भने हामी यी स्वर्गीय आशिषहरूको भागीदार हौँ भने दावी गर्न सक्दैनौँ। म फेरि दोहोऱ्याउन चाहन्छु, यदि सत्य हाम्रो सङ्गतिको आधार अथवा जगको रूपमा छैन भने र यदि प्रेम हाम्रो सङ्गतिको अभिव्यक्तिको रूपमा छैन भने हामी यी स्वर्गीय आशिषहरू हाम्रा हुन्, यसका हामी भागेदार हौँ भनी दावी गर्न सक्दैनौँ। यसकारण हाम्रो चर्च जीवनमा सत्यले सरोकार राख्दछ। हामी एकताको पछि लागौँ र एकता कायम राखौँ भनेर मात्र हामी एकता खोज्दैनौँ। हामी मात्र एकताको लागि हामी एकतामा हुँदैनौँ, तर सत्यको खातिर, खालि एकताको खातिर हामी एकतामा बस्न चाहँदैनौँ। धेरै कति कति मानिसहरूले मलाई भन्ने गर्छ, निमन्त्रणा दिने गर्छ कि आउनुहोस् हामी एउटा एकतामा बस्नुपर्छ, हामी चामलिङ क्रिस्चियनहरू एउटा एकतामा बस्नुपर्छ, चामलिङ राई क्रिस्चियनहरू भन्छौँ। यदि तपाईँ हाम्रो एकताको बिचमा त सुसमाचार छैन भने त्यो एकताको लागि म एक हुन चाहदिनँ। सो प्रिय मित्रहरू, यो एकदमै गम्भीर प्रश्न हो आज, विशेष गरी हाम्रो नेपालको सन्दर्भमा, कि आज समकालीन मण्डलीहरूले, आज आधुनिक चर्चहरूले मण्डलीले एक गराउन विभिन्न माध्यमहरू अपनाइरहेको हामी पाउँदछौँ। केही समय मैले टिभी हेरिरहेको थिएँ, युट्युब हेरिरहेको थिएँ, र इन्टरभ्यू हेरिरहेको थिएँ कि त्यहाँ एकजना क्रिस्चियन पास्टरले क्रिस्चियन मण्डलीहरूलाई एकतामा ल्याउनको निम्ति सङ्गीतको प्रयोग गरिराख्नुभएको बारे, उहाँले एउटा चर्च स्टार थाल्नुभएको कुरा उहाँले बताइराख्नु भएको थियो। मलाई थाहा छैन त्यो कति प्रभावकारी भयो। फेरि हामीलाई एकतामा केवल सत्यले ल्याउँदछ, केवल सुसमाचारले ल्याउँदछ। हामी एक हुन्छौँ त केवल सुसमाचारको लागि। आम मानिसहरूलाई एकतामा ल्याउने कुराहरू त्यहाँ धेरै छन्, तर क्रिस्चियनहरूलाई केवल, तर क्रिस्चियनहरूलाई केवल सुसमाचारले, ख्रिस्टले, सत्यले, वचनले एकतामा ल्याउँदछ। एउटै कुरा कि क्रिस्चियनहरूलाई सत्यले एकतामा ल्याउँदछ, त्यो सत्य यीशु ख्रिस्ट हुनुहुन्छ, त्यो सत्यको मूर्त रूप नै यीशु ख्रिस्ट हुनुहुन्छ। युहन्ना 1:14 भन्दछ कि वचन देहधारी हुनुभयो र हाम्रो माझमा बास गर्नुभयो। यीशु त्यो सत्यको मूर्त रूप हुनुहुन्छ। सो प्रिय, के हाम्रो सङ्गतिको, हाम्रो चर्चको, हाम्रो सेवकाईको केन्द्रमा यीशु ख्रिस्ट हुनुहुन्छ, सत्य छ वा के? तपाईँ र म चर्चमा के खोज्छौँ? वचनको सत्यता, सुसमाचार कि अन्य अरू कुनै चिजहरू? आज हाम्रो अगाडि भएको टेक्स्ट अनुसार, वचन अनुसार, यो एउटा यस्तो समुदाय हुनुहुन्छ जुन सत्यतामा बसालिएको हुन्छ, र यस्तो समुदाय जुन प्रेमद्वारा चिनिन्छ। परमेश्वरले हाम्रो समुदायलाई त्यही बनाउनु भएको छ, सत्यतामा बसालिएको, सत्यतामा आधारित समुदाय र प्रेमद्वारा चिनिने समुदाय। आउनुहोस् हामी प्रार्थना गरौँ।